وَمَنْ يَتَّقِ اللَّهَ يَجْعَلْ لَهُ مَخْرَجًا, اور جو کوئی تقوی اختیار کرے اللہ کا, اللہ اس کے لیے ضرور نکلنے کا راستہ بنائے گا. یہاں سے بڑا خوبصورت موضوع شروع ہو رہا ہے, گریسپ کیجئے گا اس کو. جو کوئی ڈرے, تقوی اختیار کرے, اللہ سے ڈرتے ہوئے کام کرے, اللہ اس کے لیے مشکلات سے نکلنے کا راستہ پیدا کرے گا. یہ ذرا ساری آیتیں سنتے ہیں ایک اسٹیپ میں اور پھر اس پہ دوبارہ بات کریں گے. پہلی چیز کیا ہے؟ تقوی. ملے گا کیا؟ مخرج. دوسری چیز, وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ, اور وہاں سے یا اس راستے سے اس کو رزق دے گا جس طرف اس کا دھیان بھی نہیں جاتا. تیسری بات, وَمَنْ يَتَوَكَّلَ عَلَى اللَّهِ, جو اللہ پہ توکل کرے. پیچھے کیا تھا؟ تقوی. یہاں کیا؟ توکل. جو اللہ پہ توکل کرے, فَهُوَ حَسْبُهُ, تو وہ اس کو کافی ہے. اِنَّ اللَّهَ بَالِغُ أَمْرِهِ, اور اللہ اپنا کام پورا کر کے رہتا ہے. کیونکہ قَدْ جَعَلَ اللَّهُ لِكُلِّ شَيْءٍ قَدْرًا, اللہ نے ہر چیز کی ایک تقدیر مقرر کی ہوئی ہے. بہت ہی خوبصورت مضمون ہے. پہلی بات دیکھیے کہ جب انسان اللہ سے ڈرتا ہے تو اللہ اس کے لیے مخرج بناتا ہے. مخرج کیا ہوتا ہے؟ مشکل سے نکلنے کا راستہ. تو پہلی بات یاد رکھے, تقوی کی زندگی بسر کریں گے تو مشکلات آئیں گی. بڑا خفیف سا نقطہ ہے, بڑا لائٹ پوائنٹ ہے کہ جب آپ اللہ کے تقوی سے, اللہ کے ڈر سے کوئی کام کرتے ہیں نا, شروع میں مشکل آتی ہے, پھر مخرج بنتا ہے. مثلا دیکھیے کہ آپ ایک ایسی زندگی بسر کر رہے تھے جو آپ کے سب دوست احباب ساتھی سارے کرتے ہیں, آپ کو اللہ کے خوف نے کسی کام کو چھوڑنے پہ مائل کیا. جو ہی آپ وہ کام چھوڑیں گے مشکل تو آئے گی. مثلا ایک برادر ہے, ان کے کاروبار میں کوئی ناجائز چیز ہے. اب ان کو اللہ کا خوف آ گیا کہ کھانے میں چھپکلی گر جائے تو میں نہیں کھا سکتا, کہاں بڑے بڑے سانپ اور بچھوں کا سامان ہے. اب وہ کہتے ہیں کہ جی مجھے یہ چیز اپنے کاروبار سے نکالنی ہے. لوگ کیا سوچتے ہیں؟ ادھر میں نے یہ سوچا کہ اللہ کے لیے نکالی, ادھر آسمان سے سونے کی ٹڈیاں برسیں گی جو حضرت ایوب پہ برسی تھی. ایسا نہیں ہوتا, پہلے مشکل آئے گی, مشکل کے بعد مخرج ہے. مفسرین کہتے ہیں کہ لفظ مخرج کیا بتاتا ہے؟ کہ مشکل آئی تو نکلے. دیکھیے مشکل نہ آئی تو مخرج کس چیز سے نکلنے کا ہوا؟ تقوی کے بعد آزمائش لازم ہے. کوئی کام, مثلا آپ دیکھیے کہ آپ کہتے ہیں کہ آپ کے بچے کسی خاص ماحول میں بگڑتے ہیں, آپ ان کو ویسٹرن سکول سے نکال کر اسلامک سکول میں ڈالتے ہیں. آپ کا ایک امتحان تھا, آپ نے آزمائش لی. اب جو ہی آپ کے بچے پبلک سکول سے نکلے, ادھر گئے یا مسلم سکول میں آپ نے ان کو بھیجا یا مسلم کنٹری میں بھیجا, مشکلات کا ایک امبار ہوگا. بعض لوگ ہیں سٹیپ لیتے ہیں, اس ملک سے ہجرت بھی کر جائیں گے, دوسرے مسلم ملک میں بھی جائیں گے, وہاں جو ہی کوئی دو چار مہینے ذرا سی گرمی سردی ہوئی, فوراً سر پہ پاؤں رکھ کے واپس آ جائیں گے کہ نہیں 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 یہ نہیں ہو سکتا. یاد رکھیے, جو مشکل حالات میں جمع رہا مخرج اس کے لیے, آپ خود ہی اس میں سے نکل گئے تو آپ کے لیے اللہ کیسے بننا ہے؟ اور جو بندہ اللہ کے لیے کوئی مشکل سہتا ہے, اللہ اس کو ضرور کافی ہوتا ہے. آج اس دنیا کے ماحول میں آپ دیکھیے کہ کوئی کمزور سے کمزور اخلاق والا بندہ بھی ایسا نہیں ہوگا کہ آپ اس کی خاطر کچھ کریں, کوئی رسک لے, کوئی اپنے اوپر تھوڑی سی پرابلم لے اور وہ آپ کی قدر نہ کریں. کتنی قدر کرتے ہیں لوگ, یہ میری وجہ سے ایسا ہوا, یہ بات اس نے میری خاطر سنی, یہ سب سے کٹ کے میرے لیے سائڈ لے کے کھڑا ہو گیا. تو کیا آپ اللہ کے نام پہ کوئی کام کریں, اللہ کا نام لیں اور اللہ آپ کو اس مشکل میں تنہا چھوڑ دے؟ اللہ ایسے کہ ہم نے اللہ تعالیٰ کو نعوذ باللہ اتنا ویک سمجھا ہوا ہے کہ ہم اللہ کے نام پر کوئی مشکل سہیں اور وہ ہماری مدد نہ کریں؟ یہ نہیں ہو سکتا. ایک دفعہ آپ اللہ کے بن کے دکھا دیں. مجھے تو ایسی لگتا ہے ہماری زندگی کا بس ایک ہی امتحان ہے, ایک دفعہ اللہ کے بن کے دکھا دیں, باقی کام اللہ خود کرے گا. گھر کا ایک ملازم ہے, آپ کو اس کے اوپر ٹرسٹ ہے, پچھلے 10 سال سے 15 سال سے وہ آپ کی خدمت کر رہا ہے, وہ آپ کا بن گیا. آپ کبھی وہ گاڑی کہیں لگا بھی آئے گا, کوئی 19-20 کا ادھر ادھر مال بھی, آپ کہیں گے نہیں یہ مجھے پتا ہے کہ یہ مجھے دھوکہ نہیں دے سکتا, یہ ہمارا پرانا بندہ. جب آپ اللہ کو یہ ثابت کر دیتے ہیں کہ اللہ میں تیری بندی ہوں اور پرانی بندی ہوں, ٹرسٹ لے لیں ایک دفعہ اللہ کا, تو پھر مخرج, پھر وہ کافی, پھر حسبہ, پھر وہ ہر طرح سے آپ کے میرے کام کرنے پہ قادر ہوگا. اور جب اللہ آپ کے میرے کام بناتا ہے نا, تو کوئی بگاڑ نہیں سکتا. آپ اپنے اوپر کام لیتے ہیں نا تو اپنے آپ کو بگاڑتے ہیں. مجھے شعر آتا نہیں ہے, فارسی کا ایک بڑا خوبصورت شعر ہے, خود اپنے کاموں کو کرنے کا ذمہ لینا اپنے آپ کو مشکل میں ڈالنا ہے. और अपने काम अल्लाह के हाथ में दे देना, ये अपने आप को आसानियों में मुफ्त करना है। ये तो ऐसी कि आपका छोटा सा बच्चा कि मैं खुद मुंह धोऊंगा, मैं खुद खाना खाऊंगा, मैं खुद कपड़े बदलूंगा, अब उसके छोटे छोटे हाथ क्या काम उससे लेंगे और उसको क्या देंगे, ये आप सब बहुत अच्छी तरह जानते हैं। जब आप अपने बच्चे को कहते हैं कि तुम्हारा काम मैं कर दूं, अच्छा करूंगी, तो अब आपकी और आपके बच्चे की तो कोई निस्बत हुई, अल्लाह की और आपकी निस्बत क्या हुई? फिर खुलासा यही है कि एक दफा अल्लाह को बन के दिखा दीजिए कि अल्लाह ताला मैं तेरे लिए सब कुछ करने को तैयार हूं। और जिस दिन अल्लाह को आप ये यकीन दिला देते हैं, मुझे नहीं पता शेर ठीक है कि नहीं, लेकिन वो कहते हैं ना कि की मोहम्मद से वफा तूने तो हम तेरे हैं, ये जहां चीज है क्या लौहो कलम तेरे हैं, फिर तकदीर के फैसले तुम खुद लिखोगे। एक दफा नबी की इत्तबा कर लो, नबी के नक्शे कदम पे चलो, अल्लाह ताला तुम्हारे फैसले तुम्हारे हाथ में डाल देगा। सोचिए जरा, असल बात यह है कि हम अल्लाह को बन के दिखा दें, अल्लाह का एतमाद ले लें। जितना अल्लाह का एतमाद आपने लिया उतना अल्लाह ताला आपको काफी होगा। वो भी एक शेर है ना कि खुद ही को कर बुलंद इतना कि हर तकदीर से पहले खुदा बंदे से खुद पूछे बता तेरी रजा क्या है। देखिए ये बड़ा आला मुकाम है तसव्वुफ में, तो इसको पाने के लिए वो कहते हैं हर एक पा ही नहीं सकता, सलूक की मंजिलें हैं, हम उस पर बात नहीं करते, लेकिन हम अपने ताल्लुक बिल्ला पे नजर जरूर डालेंगे कि क्या वाकई मेरा ताल्लुक अल्लाह ताला से ऐसा है, क्या मैंने अपना हाथ अल्लाह के हाथ में दे दिया। एक है कि आपका बच्चा आपका हाथ पकड़े, नोट करें, और दूसरा ये कि आप अपने बच्चे का हाथ पकड़े, फर्क क्या दोनों में? बच्चा जब आपकी उंगली पकड़ेगा ना, जरा सी कोई मुश्किल आएगी ना तो वो छोड़ देगा, तो गिर पड़ेगा, खो जाएगा, चोरी हो जाएगा, आपसे दूर हो जाएगा। जब आपने अपने बच्चे का हाथ थामा होगा ना, फिर आप मुश्किल में और जोर से पकड़ेंगे। तो ये कहने की बजाय कि अल्लाह मैं तुझे अपना हाथ पकड़ाऊं, ये कहा करें कि अल्लाह तू मेरा हाथ पकड़ ले। जब आप पे कोई तकलीफ आएगी ना, अल्लाह और जोर से पकड़ लेगा। जब आप और मैं खुद पकड़ते हैं ना, जरा सी मुश्किल की आजमाइश आती है हमारी, हम सबसे पहले अल्लाह का हाथ छोड़ देते हैं। हम सोचते हैं उस बच्चे की तरह कि नहीं, मैं तनहा ज्यादा तेज भाग सकता हूं, मेरा बाप आहिस्ता चलता है, लेकिन असल बात यह है कि खतरा होता है, कोई भी उसको ले जाएगा। तो मुश्किलों से निकलने का नुस्खा तकवा, वयरज़ुकहु मिन हैसु ला यहतसिब, इसको भी देख लें। आप देखिए कि अमूमन दुनिया में इंसान अल्लाह की बात क्यों छोड़ता है, ताकि रिस्क पाए। आप लिख लें, आज हमारे हाँ अमूमन ये ख्याल है कि तकवा के साथ कुशादगी नहीं आ सकती। जुमले आपने सुने होंगे, आजकल कौन सा ईमानदारी का दौर है, हलाल से कहाँ पूरी पड़ती है, इंटरेस्ट के बगैर जरा कोई कारोबार करके तो दिखाओ, सुनते हैं ना जुमले। अल्लाह उससे बिल्कुल ही ऑपोजिट कहते हैं, अल्लाह ताला कह रहे हैं कि नहीं, अल्लाह की जात पे डाल दो, अल्लाह वहां से रिस्क देगा जहां से नहीं कोई मिलेगा। अच्छा, अब यहां बात चल रही है तलाक की और इद्दत की, इसको भी समझ लें, ये भी एक बहुत डेलिकेट बात है। बस दफा हकीकत में बेजोड़ शादियां हो जाती हैं, बहुत सारों की हुई हुई हैं, माने ना माने, शादी हुई, पता चला कि दीन का ऐब है, नक्स है, कुछ है, फिर स्टैंड लीजिए। हम कहते हैं क्या करें, खाएंगे कहाँ से, फिर तलाक वाली औरत का लेवल लग जाएगा, फिर अगली शादी कहाँ होगी, निकाह कहाँ होगा। अल्लाह कहते हैं मैयत तक अल्लाह यजल्लहु मखरजा, इधर से मैं जान छुड़ा दूंगा तुम्हारी, सारी जिंदगी जरूरी है इसकी गुलामी सहनी है और इसकी गंदगी को संभालना है, इसको फेंको, यरज़ुकहु मिन हैसु ला यहतसिब, मैं तुम्हें वहां से जुड़वा दूंगा जहां तुमने कभी सोचा नहीं होगा। पीछे भी आप पढ़ चुके सूरत निसा में, ऐसी जगह रिश्ता जुड़वा देगा कि जैसा रिश्ता कभी सोचा भी नहीं होगा। ये अल्लाह के वादे हैं। असल शर्त यह कि आप हर हाल में अल्लाह ताला पर राजी रहें। वमन यतवक्कल अलल्लाह फहुवा हस्बु, जो अल्लाह पे भरोसा करेगा अल्लाह उसको काफी होगा। हम किस पे भरोसा करते हैं? अपने जोरे बाजू पे। कितना मरूफ जुमला है, अपने जोरे बाजू पे तवक्कुल करो, ला हौला वला कुव्वत इल्ला बिल्लाह, क्या हमारा बाजू और क्या उसका जोर। अल्लाह कहते हैं मुझ पे तवक्कुल करो, मैं तुम्हें काफी होऊंगा। इन्नल्लाह बालिगु अमरिही, अल्लाह अपना काम पूरा करके रहता है। सच बात है, अल्लाह ने जो करना होता है ना वो कर लेता है। मुझे तो ऐसे लगता है हम सब मोहरे हैं, अल्लाह के कामों को करने के बहाने हैं, अल्लाह के हुक्म को नाफिज होने से कोई ताकत नहीं रोक सकती। तो लिहाजा फिर खुलासा क्या निकला, दो चीजें अपना लें इस सूरत में से, تقوی اور توکل دونوں تو ایسے ہیں. بس اس کے بعد اللہ کی مدد آئے گی. قد جعل اللہ لکل شیء قدرا, اللہ نے ہر چیز کی ایک تقدیر رکھی ہے. دکھوں کے دن نہ گزری جائیں گے, مصیبت کی گھڑیاں ختم ہو جائیں گی. یہ آئی ہوئی تکلیف ہے یہ کٹ جائے گی, شرط یہ کہ تم اللہ سے راضی رہو. آگے پھر عدت کی تھوڑی سی مزید تفصیلات. واللائی یئسن من المحیض, اور تمہاری وہ عورتیں, واللائی یہ کیا چیز ہے بلا؟ اللہ تی پڑھا نا آپ نے بہت دفعہ قرآن میں, اللہ زینہ تو بہت ہی پڑھا ہے نا, یہ اللہ زینہ کا فیمیل ہے. جیسے بہت سارے لوگ, اللہ زی ایک شخص, اللہ زانی دو شخص, اللہ زین بھی دو شخص, اللہ زین بہت سارے مرد, اسی طرح اللہ تی ایک عورت, اللہ ہی دو عورتیں, یا اللہ تین بھی آتا ہے, اور یہ اس کی جمع بن گئی اللہ ای, وہ بہت ساری عورتیں. کون سی؟ یا اسنا, جو مایوس ہو گئیں. یا اسنا کا لفظ وہی ہے جس میں اردو میں ہم بولتے ہیں یاس, امیدوں یاس. مایوس لفظ بھی اسی سے ہی ہے. وہ عورتیں جو مایوس ہو گئیں من المحیدی, حیض کے معاملے میں, یعنی وہ عورتیں جن کو اب حیض آنے کی امید نہیں ہے. من نسائکم, تمہاری عورتوں میں سے, یعنی مینوپاز آ گیا یہ کہہ لیجئے, یا کسی اور وجہ سے اب پیریڈز آتے ہی نہیں ہیں, یا ابھی پیریڈز آنے ہی نہیں شروع ہوئے, یہ تینوں چیزیں اس میں آئیں گی. ان ارتبتم, اگر تم لوگوں کو کوئی شک ہو کہ عدت کتنی رکھیں تو کیا ہوگی؟ فعدتہن ثلاثۃ اشہر, تو ان کی عدت 3 مہینے ہے. ٹھیک ہے, کیا پتہ چلا کہ جب ڈس آرڈر ہو پیریڈز میں, نمبر دو عورت کو بھی پیریڈز آنے ہی نہیں شروع ہوئے, ینگ بچی ہے, نکاح ہو گیا لیکن طلاق کا نوبت آ گئی, اور تیسری صورت یہ ہے کہ بوڑھی ہو گئی, مینوپوز ہے, تو پھر 3 مہینے عدت ہوگی جن کو حیض نہیں آتا, یا جو بھی اس قسم کی چیز آئے گی. ٹھیک ہے, اس میں بہت ساری فقہی باتیں ہیں لیکن ہمارے لیے سمپل بات اتنی ہے کہ بس پھر اس کو 3 مہینے پہ قیاس کیا جائے گا. واللائی, ایک اور حکم, اور یہی حکم ان عورتوں کا ہے, یعنی یہی حکم 3 مہینے کی عدت کا, کن کے لیے؟ لم یحدن, جن کو بھی حیض نہیں آیا. یہ ہے تھیٹی عمر, اس میں دونوں بڑی تھی, یعنی جن کو پیریڈز آتے نہیں, بند ہو گئے یا ڈس آرڈر ہے, لیکن ینگ بچیوں کے لیے یہ حکم ہے لم یا ہتنا, جن کو بھی حیض آنا شروع نہیں ہوا. اتنی بات پوری. چوتھی صورت کیا رہ گئی؟ وہ اولات الحمالی, حمل والیاں. اولات کیا ہے؟ اولی سے, جیسے اول الالباب تھا نا, تو اولات مؤنث کے ساتھ جمع ہے. وہ عورتیں الاحمال, حمل والیاں, پریگننٹ عورتیں, اجلہن, ان کی عدت کیا ہے؟ ان یدان حملہن, کہ ان کا وضع حمل ہو جائے. عام حالات میں تو ہم نے 3 کرو کی بات کی, لیکن جب ایک عورت پریگننٹ ہوگی تو پھر بچے کی ولادت اس کی عدت ختم کرے گی, چاہے 1 گھنٹے بعد بچہ ہو جائے, چاہے پورے 9 ماہ بعد ہو. بعض نے اس میں پھر اختلاف کیا کہ یہ تو طلاق کی عدت ہے, تو کیا بیوگی کی صورت میں بھی یہ حکم ہے؟ یہی حکم ہے. بہت ساروں نے کہا کہ نہیں, دونوں عدتوں کو دیکھا جائے گا, جو لمبی ہے وہ کی جائے گی, لیکن یہ درست بات نہیں. جمہور علماء کیا کہتے ہیں کہ عدت یا بیوگی, عدت میں طلاق یا بیوگی, طلاق تھی 3 ماہ کی, بیوگی تھی 4 ماہ 10 دن کی, دونوں صورتوں میں پتہ چلا کہ عورت پریگننٹ ہے, تو یدان حملہن, وضع حمل, چاہے 1 دن میں ہو جائے, 2 دن میں ہو جائے, جب بھی ہو, چاہے 8 ماہ میں ہو, اللہ کا حکم ہے, ماننا پڑے گا, کیونکہ عدت کا ایک بہت بڑا مقصد استبرائے رحم ہے. اگر آپ کہتے ہیں جی عدت پہلے ختم ہو گئی, تو کیا آپ اس عورت کا نکاح کر سکتے ہیں کسی اور مرد سے؟ پیٹ میں تو بچہ ہے ابھی, تو بچے کا پیدا ہونا بہرحال لازم ہوگا, تو ایسی صورت میں پھر ان کی عدت بھی وضع حمل ہوگی. اور اس کے بہت سارے واقعات ہیں جو بعد میں اگر موقع ہوا تو آپ کو سنا دوں گی, لیکن بات اتنی ہی ہے. فرمایا وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مِنْ أَمْرِهِ يُسْرًا, جو شخص اللہ سے ڈرے اللہ اس کے معاملے میں سہولت پیدا کرے گا. سبحان اللہ, یہ جتنی جان چھڑاتے ہیں نا اتنی گردن زیادہ پھنستی ہے. آپ امیجن کریں نا, ایک جانور ہے, بکری دیکھ لیں, اس کے گلے میں مالک نے ایک ہلکا سا پٹا ڈالا ہوا ہے, لمبی سی ڈوری بھی ہے ساتھ, بکری کے لیے کوئی مشکل نہیں, یہ تو اس کی حفاظت ہے, اس کی حد کے اندر ہی کھانا بھی ہے, پانی بھی ہے, وہ اس پنجرے میں ایک چکر بھی لگا لیتی ہے, جیتی رہے گی, مطمئن ہے بھیڑیے سے بچ جائے گی. کوئی بکری اڑی کرے اور وہ جو اس کے گلے میں رسی یا ڈوری نا, اس کو اور کھینچ کھینچ کے اپنے گلے میں چکروں سے بل ڈال لے, تو گردن دب جائے گی نا. یہ تقدیر کا پٹا ہے. خوشی خوشی مانیں گے اللہ آپ کے کاموں کو آسان کر دے گا, اور سختی کریں گے تو آپ کی اپنی جان نکلے گی. ذالک امر اللہ انزلہ الیکم, یہ اللہ کا حکم ہے جو اس نے تمہاری طرف نازل کیا ہے. ومن یتق اللہ یکفر عنہ سیئاتہ, کتنی دفعہ آئے اللہ کا زکوہ؟ اس صورت میں نوٹ کریں، جو اللہ سے ڈرے گا اللہ اس کی برائیوں کو اس سے دور کر دے گا، وَيُعْظِمْ لَهُ أَجْرًا، اور اس کو بہت بڑا اجر دے گا. کیا پتہ چلا کہ آپس کے معاملات میں تقویٰ، اللہ کا ڈر، کیونکہ لوگ اس سے پیچھے ہو جاتے ہیں. پھر ایک تیسرا حکم عدت کے ناطے سے، اسکنوہن من حیث سکنتم من وجدکم، ان عورتوں کو زمانہ عدت میں اسی جگہ رکھو جہاں تم رہتے ہو، یعنی جیسی تمہاری حیثیت ہے، جیسی جگہ تمہیں میسر ہے ویسی ان کو دو. ولا تداروہن، اور مت ستاؤ ان کو. کیوں؟ لتضیقوا علیہن، تاکہ ان پر تنگی کرو، یعنی ان کو ستانے کے لیے تنگ نہ کرو. دیکھیے عام بات ہے، اللہ تعالیٰ نے احکامات کے دوران، یہ ہے اصل میں آپ کہہ لیجئے کہ لا پڑھانے کا طریقہ، یہ لا پڑھ رہے ہیں نا، اسلامک لاز ہیں، ایک طرف حکم اور ساتھ ہی تزکیہ، اللہ کا خوف، لوگوں کا ڈر، اس طرح اس طرح پوری زندگی سے گائیڈنس دے دی کہ تم جب بھی لوگوں کے ساتھ آسانی کرو گے اللہ تمہارے ساتھ آسانی کرے گا، اور اگر تم بیوی کو اس کے گھر میں رکھو گے جہاں تم رہتے ہو عدت کے دوران جہاں وہ رہتی تھی، تو یہ اللہ کا حکم مانو گے، نہیں کرو گے تو پکڑے جاؤ گے، مشکل ہو جائے گی. اس لیے کبھی بھی عورت کو تکلیف نہیں دینی چاہیے، چھوڑو تو اچھی طرح چھوڑو، رکھو تو اچھی طرح رکھو. یہ وہی بات ہے جو پہلے کئی مختلف اینگل سے بیان کی گئی، اور یہاں یہ کہ عورت کا خرچ پانی مرد دے گا، نان نفقہ مرد دے گا، عورت بیمار ہو جائے گی تو ڈاکٹر پہ مرد لے کر جائے گا، اور اسی طرح کی بہت ساری باتیں ہوگی. کچھ ایسے حالات ہوتے ہیں کنڈیشنل کہ جہاں عورت نہیں رہ سکتی ساتھ، اگر عورت کہیں اور بھی چلی جاتی ہے تو عدت کے دوران اس عورت کا خرچ پانی، کپڑا لتا، زیور، جو بھی اس کو زیور سے مرائیے کہ جو ضروریات کی چیزیں وہ ان کو دینی پڑیں گی. پھر وَإِن كُنَّ أُولَاتِ حَمْلٍ، پھر اگر وہ بھی حاملہ ہوں، فَانْفِقُوا عَلَيْهِنَّ حَتَّى يَضَعْنَ حَمْلَهُنَّ، تو ان پر اس وقت تک خرچ کرتے رہو یہاں تک کہ ان کا وزن حمل نہ ہو جائے. وہی بات اس صورت میں بھی ہے کہ پھر ایسی جو بھی طلاق ہے، طلاق کی کوئی ایک فارم لے لیں، اس ساری صورت میں حکم وہی ہے. اچھا، پیچھے جب ہم نے سورہ بقرہ میں پڑھی تھی آیتیں تو کیا پڑھا تھا؟ جو ہی طلاق کا ایشو پورا ہوا تو ساتھ ہی کس کا شروع ہو گیا تھا؟ والوالداتی یردین اولادہن، بچوں کو دودھ پلانے کی بات تھی. تو وہاں آپ کو بتایا گیا تھا کہ بعض دفعہ جب طلاق ہوتی ہے تو بچہ بھی ساتھ ہے، یہاں بھی وہی ترتیب ہے. فَإِنْ أَرْضَعْنَ لَكُمْ، پھر اگر وہ تمہارے لیے دودھ پلوائیں، کس کو؟ تمہارے بچے کو، جو کہ اس کا بھی بچہ ہے، تو کیا کرو؟ فَآتُوهُنَّ أُجُورَهُنَّ، تو ان کی اجرت ان کو دے دو. اور وَأْتَمِرُوا بَيْنَكُمْ بِمَعْرُوفٍ، اور بھلے طریقے سے اجرت کا معاملہ باہمی گفت و شنید سے طے کر لیا کرو، یعنی لین دین کرو. بیوی کہہ سکتی ہے کہ اگر میں آپ کے بچے کو دودھ پلاؤں گی تو مجھے اتنا خرچ چاہیے، اتنا پانی، تو پھر دو. ہاں وَإِن تَعَسَّرْتُمْ فَسَتُرْضِعُوا لَهُ أُخْرَى، ہاں اگر تم نے اجرت طے کرنے میں ایک دوسرے کو تنگ کیا، اسر سے ہے نا، عین سین را، تاثر ایک دوسرے کو تنگ کرنا، مشکل میں ڈالنا، ٹیس کیا، تو پھر کوئی اور عورت پلا لے گی، پھر اس عورت کی بجائے تم کسی اور عورت سے اپنے بچے کو دودھ پلا لو. کتنا دو ماں کو بچے کو دودھ پلانے کا خرچہ؟ لینفق ذو سعت من سعتہ، چاہیے کہ خرچ کرے وسعت والا اپنی وسعت سے. مرد اگر اچھا کماتا ہے تو بیوی کو اچھا دے دے. اب جو کہ اصل میں اس کی بیوی نہیں رہی، متعلقہ ہے، لیکن اس کے بچے کی ماں ہے، ایک کامن تھنگ دونوں میں ہے. ومن قدر علیہ رزقہ، اور وہ جس کے اوپر رزق تنگ کیا گیا، فل ينفق مما آتاه الله، وہ اس میں سے دے جس کو اللہ نے دیا، کیونکہ لا يكلف الله نفسا الا ما آتاها، نہیں تکلیف دیتا اللہ کسی نفس کو مگر جو اس کو دیا. وسعت سے زیادہ آزمایا نہیں چاہے گا، کوئی کسی کو ستائے نہیں. سيجعل الله بعد عسر يسرا، تیسری دفعہ یہ بات آئی ہے، ان قریب اللہ تعالی تنگی کے بعد فراخی عطا کرے گا. عموماً طلاق کے معاملوں میں بہت سارے اندیشے ہوتے ہیں دلوں میں، ہائے طلاق لے لی تو کیا ہوگا، اس سے بھی نہ چلے جائیں، یہ بھی نہ ہو، اس سے بھی برا نہ ہو. اور میں نے دیکھا ہمارے کلچر میں تو یہ بے یقینی بہت ہی ہے، ہر چیز کو برداشت کر لیں گے، حرام حلال کی زندگی ہے، جو بھی ہے، شرابی کبابی، ماریں کھائیں گی عورتیں، نمازی نہیں ہے مرد، عورتوں سے تعلق ہے، چپ کے بیٹھی رہتی ہیں، کہتی نہیں گھر نہ ٹوٹے. یہ اسلامک طریقہ نہیں ہے. جس مرد کے اندر ایسی کوئی گندی چیز آ گئی، उसके साथ तो रहना ही नहीं चाहिए, क्या होगा आपके साथ? अल्लाह के तहत आसानी पैदा कर दूंगा, थोड़ी सी मुश्किल तो आएगी उसके बाद आसानी पैदा कर दूंगा। ये मेरी शान है कि मैं कभी किसी को तनहा नहीं छोड़ता। आपको किसका दीन लग रहा है, औरतों का कि मर्दों का? हकूक औरतों के ज्यादा है, ये अलग बात है कि मर्दों पर भी ज्यादती नहीं। अल्लाह को पता है कि औरत कमजोर समझी जाएगी, इसीलिए आप देखिए कि वही अंदाज जो पिछली दो सूरतों में चल रहा है, सूरत का बुनियादी थीम और आखिरी हिस्से में तारीख से सबक कि पिछली कौमों पे अजाब क्यों आए। पिछली सूरत में भी हमने यही पढ़ा, यहां फिर आप देखेंगे आयत 8 से, वकअय्य मिन क़रियतिन अतत अना अम्री रब्बिहा, और कितनी ऐसी बस्तियां गुजरी कि जिन्होंने अपने रब और उसके रसूलों के हुक्म से नाफरमानी की। अनमरी रब्बिहा व रसूलिही, क्या हुआ? फहासबनाहा हिसाबन शदीदा, फिर हमने उनका हिसाब लिया शदीद हिसाब। वअज़बनाहा अज़ाबन नुकरा, और हमने उनको अजाब दिया ना पहचानने वाला, यानी उस अजाब ने उनकी वो शक्ल बना दी कि जिसके बाद वो पहचाने भी नहीं जाते थे। क्या पता चला कि पिछली बस्तियों को क्यों मारा गया, पकड़ा गया? कि अल्लाह और उसके रसूलों के हुक्मों को ना माना। किसको तंबीह की जा रही है? नबी सल्लम के साथ रहने वाले लोगों को भी, कि देखो अगर तुमने इस नबी की नाफरमानी की, अल्लाह का हुक्म ना माना, तो तुम भी अपने बुरे अंजाम के लिए खुद तैयार हो जाओ। बुरा अंजाम जो है वो तुम्हारा होगा, तो उस वक़्त तुम्हें कोई अल्लाह की पकड़ से बचा नहीं सकेगा। और फरमाया कि उनके साथ क्या हुआ? फजाकत वबाल अमरीहा, बस चखा उन्होंने वबाल अपने काम का। अमर क्या था उनका, कोई बता सकता आयत में से? पिछली कौमों का क्या काम था जिस पे उन पे वबाल आया? अतत अमरी रब्बिहा व रसूलिही, यानी अमरीहा क्या है उनका? अतत अमरी रब्बिहा व रसूलिही, अल्लाह और उसके रसूल की नाफरमानी की, तो चख लिया उन्होंने अजाब अपने काम का। वकान आकिबतु अमरीहा खुसरा, इंजाम उनके उस काम का खसारा ही था। वक्ती तौर पर अगर फलते फूलते लग भी रहे थे, लेकिन अल्लाह और उसके रसूल की नाफरमानी का इंजाम हमेशा खसारा। अदल्लाहु लहुम अज़ाबन शदीदा, और तैयार किया अल्लाह ने उनके लिए अजाब शदीद। फत्तकुल्लाह या उलिल अलबाब, बस अल्लाह से डरो ए अकल वालो। कौन होते हैं अकलमंद? अल्लज़ीना आमनु, ईमान वाले अकलमंद हैं। कद अंज़लल्लाहु इलैकुम ज़िक्रा, बेशक नाजिल किया अल्लाह ने तुम्हारी तरफ ज़िक्र, नसीहत। ये कौन सा ज़िक्र, कौन सी नसीहत, इसको बाद में देख लेंगे। खुद ही अगली आयत में बता दिया, रसूलन। ये जिक्र कौन है? रसूल है। यतलु अलैकुम आयातिल्लाह, जो पढ़ता है तुम पर अल्लाह की आयतें। कैसी आयतें? मुबैयिनातिन, वाज़े। क्या आपको अब कुरान की आयतें मुबैयिन लगती हैं? मुश्किल तो नहीं है, कोई ऐसा हिसाब का सवाल तो नहीं है कि जिसकी समझ ही नहीं आती इबारत। क्यों नाजिल किया, यहां लिख लीजिए, वजह नजूल कुरआन, ताकि ईमान लाकर अमल साले करने वालों को अंधेरों से रोशनी की तरफ निकाल दे। कुरान पे अमल अंधेरों वाली जिंदगी को रोशनी में बदल देता है। लिहाजा वमें युमिन बिल्लाहि वयामल सालेहन, और जो कोई अल्लाह पर ईमान लाए और नेक अमल करे, युदखिल को जन्नात इन तजरी मिन तहती अलनखारु खालिदीन फीहा अबदा, दाखिल करेगा उसको उन जन्नतों में जिनके नीचे नहरें बहती हैं, हमेशा रहने वाले उसमें हमेशा हमेश। कद अहसनल्लाहु लहु रिज़्क़ा, और अल्लाह ने ऐसे शख्स के लिए बेहतरीन रिज़्क रखा है। खुशखबरी है, अल्लाह की मानते जाओ, अल्लाह तुम्हारी मानता जाएगा। कौन सा अल्लाह? अल्लाहुल्लज़ी खलक़ सबअ समावातिन व मिनल अर्दि मिस्लहुन्ना, वो अल्लाह जिसने आज सात आसमान बनाए और जमीन की किस्म भी उन्हीं की मानिंद, यानी सात आसमान है तो जमीनें भी सात हैं, और आज इसको प्रूफ भी कर दिया गया। क्या करता है वो? यतनज़्ज़लुल अम्रु, वो हुक्म इनके दरमियान हुक्म नाफिज करता है, यानी हर आसमान और हर जमीन को हुक्म देता है। बैनहुन्ना, उनके दरमियान, यानी हर एक उसका काम असाइन करता है। क्यों? लितअलमु अन्नल्लाह अला कुल्ली शयइन क़दरा, ताकि तुम्हें ये बात पता लग जाए, तुम इसको जान लो कि बेशक अल्लाह ताला हर चीज पर कादिर है। वअन्नल्लाह क़द अहाता बिकुल्ली शयइन इल्मा, और बेशक अल्लाह ताला हर चीज का इल्म, उसका घेराव रखता है, उसका अहाता किए हुए। बहुत ही अल्लाह ताला की कुर्बत को पाने वाली ये आयत है कि सात आसमान सात जमीनें, हर आसमान और हर जमीन को उसका काम दिया हुआ है, वो रब तुम्हें ये अहकाम दे रहे हैं, और तुम यहां बैठे इस छत के नीचे इसको पढ़ रहे हो। ये सोचो मेरे और आपके लिए इसमें क्या है कि जिस जात ने ये सारी दुनिया बनाई, जिसने ये कलाम नाजिल किया, आज मैं उसकी बात सीख रही हूँ और सिखा रही हूँ। और अल्लाह से ये दुआ करनी है कि अल्लाह ताला हमें इस पे अमल की तौफीक अता फरमाए। अल्लाह के रसूल की बात मानना, अल्लाह को मानना, कुरान को अपने लिए रोशनी समझते हुए एक गाइडलाइन बनाना, यही इन सारी सूरतों का खुलासा है। पूरी सूरत में आप देखिए कि ना नमाज का जिक्र है, ना रोजे का, ना हज का, जिक्र है इंसानी मामलात का। तो इस दीन के इल्म को आम करने की जरूरत है। मैं मस्जिद नबी में थी जब चंद दिन पहले, तो बिल्कुल पीछे मुझे लगा कि दो औरतें आपस में कोई बात कर रही हैं, खामोशी से बैठी थी। तो जब अजान हुई तो मैं खड़ी हुई, तो मैंने उनको कहा अम्मा जी सुन्नतें पढ़ ले। कहती अच्छा, कुछ ऐसी बात थी। जो ही मैंने सुन्नतें शुरू की, मुझे फील हुआ कि एक और सिस्टर उधर ही आके बैठी हैं और मुसलसल ऊंची आवाज से बातों की आवाज थी, और कानों में मेरे पड़ रही थी, किसी की बुराई हो रही थी, तलाक का कोई जिक्र था, यही पढ़ के मुझे याद भी आ गया। खैर जब मैंने सलाम फेरी तो मैंने पीछे देखा तो एक और सिस्टर बैठी थी। तो मैंने कहा कि सिस्टर्स आप, ज़ाहिर वो पंजाबी थी, तो मैंने उनसे जिस तरह बात की, मैंने उन्हें कहा कि आप यहाँ बैठकर किसी और की बात ना करें। कहती नहीं बाजी, मैं अपना तारफ करा रही हूँ, मैं इन्होंने मिली हूँ, ये मेरे गाँव दिया है, तो उस गाँव दिया है जिन्हों ने मेरी भैन नाल बड़ा जुल्म किया, और वो जुल्म के किस्से सुना रही थी। खैर मैंने उन्हें कहा कि जिन्होंने जो भी किया उसको छोड़ दें, आप अब उनका जिक्र ऐसे ना करें। मैं फिर शुरू हो गई नमाज शुरू, हम सबने नमाज पढ़ी, वो भी पढ़ी मेरे साथ। उसके बाद को बताया कि हरम में चंद मिनट के बाद अनाउंस होता है कि नमाज जनाजा भी है, वो फिर शुरू हो गई। पूरे जोरों शोर से वो अपनी बहन का तलाक का किस्सा मस्जिद नबी में बैठी दूसरी औरत को सुना रही थी। मैंने पीछे देखा और साथ कहती है मैं तो नहीं कहती लेकिन अल्लाह इन्हों ने पूछेगा, उस गौंद ने जिन्होंने मेरी भैन ना बड़ा, और पूरी उसको स्टोरी सुना रही ना। मैंने कहा उठे जनाजे की अजान हो गई है तो आप नमाज पढ़े। नहीं पढ़ी, बेचारों को नहीं पता था, नहीं पढ़ी। तो खुलासा क्या, एक तलाक हो तो जाए जरा हमारे खानदानों में, हमारे लोगों में मौजवे सुखन बन जाता है, पूरे गांव को बदनाम कर देता है कि इस गांव वालों ने हमारी बेटी के साथ ज्यादती की थी। तो ऐसी बातें नहीं करनी। अगर ये फैसले होते हैं अल्लाह के हुक्म से होते, कभी किसी की बहू बेटी भाई बहन के मामलात में कभी कुरेद ना रखें कि वो किधर है, उसका क्या मामला है, वो कहाँ है, बेटी क्यों आई हुई है, तो बेटा किधर है, तो बहू किधर है। इन मामलात में हमेशा गलती हो जाती है। अल्लाह ताला से दुआ करते हैं कि हमें तकवा भी दे और तवक्कुल दे। और इस सूरत का आप देखिए बुनियादी थीम जो है वो तकवा ही है। अल्लाह का डर जुबान को सी देगा, और हम फिर दूसरों के मामले में बोलने से ज्यादा अपने हाल की फिक्र करेंगे। तो यहाँ पे ये सूरत पूरी हुई। कोई सवाल आपके जहनों में है या कोई कमेंट? जी आप पीछे से।
फिर जब वो खराबी का कोई हाल अगर अच्छा नहीं निकलता तो फिर ये क्या वजह है कि
देखिए आपका ये सवाल कि हम ये कहते हैं कि रिश्ते तो आसमानों पे बनते हैं, फिर जब कोई खराबी आती है तो हम क्यों ब्लेम करते हैं? रिश्ते बनते आसमानों पे हैं, चुनते जमीन पे हैं। जिस दिन आपने रिश्ता चुना था, आपने उसको यस या नो कहा था, आपको नहीं पता था कि आपके लिए आसमान पे यही लिखा हुआ है। रिश्ते का इख्तियार 100% पेरेंट्स के ऊपर होता है। हम अपनी अंदर की फीलिंग्स पे रिश्ता यस या नो करते हैं, जब हो जाते हैं तो फिर तो हो ही गया, वो तो हर काम है। ठीक है, अल्लाह का उतना ही है जितना बाकी कामों में। अल्लाह ने हमारे माँ बाप चुने, अल्लाह ने हमारे लिए बीवी शोहर चुना हुआ है, लेकिन हमने दुनिया में इनको खुद चुना है। तो हम ये कहकर अल्लाह पे ब्लेम नहीं दे सकते कि अल्लाह नहीं वहां लिखा था तो हो गया। तो वही अल्लाह ही तो बता रहा है कि अगर खुदा ना खास्ता गलत जगह पे हो गया तो फिर उधर से जान भी छुड़ाई जा सकती है। आपकी ग्रोथ के लिए ये आजमाइशों की खाद जरूरी होती है, ताकि अल्लाह ताला आपके ईमान के पौधे को मजबूत कर दे। ठीक है, चलिए जज़ाकल्लाह खैर। सुभानक अल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम व सल्लल्लाहु तआला खैरि खल्क़िही व असहाबिही अजमईन बिरहमतिका या अरहमुर राहिमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
بسم الله الرحمن الرحيم يا أيها النبي إذا طلقتم النساء فطلقوهن لعدتهن وأحصوا العدة واتقوا الله ربكم لا تخرجوهن من بيوتهن ولا يخرجن إلا أن يأتين بفاحشة مبينة وتلك حدود الله ومن يتعد حدود الله فقد ظلم نفسه لا تدري لعل الله يحدث بعد ذلك أمرا فإذا بلغن أجلهن فأمسكوهن بمعروف أو فارقوهن بمعروف وأشهدوا ذوي عدل منكم وأقيموا الشهادة لله ذلكم يوعظ به من كان يؤمن بالله واليوم الآخر ومن يتق الله يجعل له مخرجا ويرزقه من حيث لا يحتسب ومن يتوكل على الله فهو حسبه إن الله بالغ أمره قد جعل الله لكل شيء قدرا واللائي يئسن من المحيض من نسائكم إن ارتبتم فعدتهن ثلاثة أشهر واللائي لم يحضن وأولات الأحمال أجلهن أن يضعن حملهن ومن يتق الله يجعل له من أمره يسرا ذلك أمر الله أنزله إليكم ومن يتق الله يكفر عنه سيئاته ويعظم له أجرا أسكنوهن من حيث سكنتم من وجدكم ولا تضاروهن لتضيقوا عليهن وإن كن أولات حمل فأنفقوا عليهن حتى يضعن حملهن فإن أرضعن لكم فآتوهن أجورهن وأتمروا بينكم بمعروف وإن تعاسرتم فسترضع له أخرى لينفق ذو سعة من سعته ومن قدر عليه رزقه فلينفق مما آتاه الله لا يكلف الله نفسا إلا ما آتاها سيجعل الله بعد عسر يسرا وكأين من قرية عتت عن أمر ربها ورسله فحاسبناها حسابا شديدا وعذبناها عذابا نكرا فذاقت وبال أمرها وكان عاقبة أمرها خسرا أعد الله لهم عذابا شديدا فاتقوا الله يا أولي الألباب الذين آمنوا قد أنزل الله إليكم ذكرا رسولا يتلو عليكم آيات الله مبينات ليخرج الذين آمنوا وعملوا الصالحات من الظلمات إلى النور ومن يؤمن بالله ويعمل صالحا يدخله جنات تجري من تحتها الأنهار خالدين فيها أبدا قد أحسن الله له رزقا الله الذي خلق سبع سماوات ومن الأرض مثلهن يتنزل الأمر بينهن لتعلموا أن الله على كل شيء قدير وأن الله قد أحاط بكل شيء علماً.